नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल माघ महिनाको 16 गते शुक्रबार, माघ शुक्ल पक्ष द्वादशी तिथि। तदनुसार जनवरी 30 तारीक सन् 2026, नेपाल सम्बत 1146। दलका चुनावी घोषणा पत्र, आर्थिक मुद्दामा गहन गृह कार्य शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। प्रतिनिधि सभा निर्वाचन आउन 34 दिन मात्रै बाँकी रहँदा राजनीतिक दलहरू घोषणा पत्र लेखनमा व्यस्त छन्। केही दिनमै सार्वजनिक गर्ने तयारीमा लागेका दलहरूले आर्थिक मुद्दालाई चुनावी घोषणा पत्रको केन्द्रमा राख्न गहन गृह कार्यमा छन्। विगतका कतिपय घोषणा पत्रका विषय कागजमा सीमित हुँदा यो पटक घोषणा पत्रका निम्ति दलहरूले निकै गहन गृह कार्य गर्न थालेको देखिएको छ। सामान्यतया प्रतिनिधि सभा सदस्यका मनोनयन अघि नै घोषणा पत्र तयार हुनुपर्ने थियो, तर दलहरू अझै पनि घोषणा पत्र तयारी तथा लेखनमै व्यस्त देखिएका छन्। लगानी, रोजगारी, उत्पादन र उत्पादकत्व, आय वृद्धि, कृषि, सूचना प्रविधि, ऊर्जा, पर्यटन, पूर्वाधार विकास लगायत अर्थतन्त्रका आमूल परिवर्तनका क्षेत्रमा यो पटक दलका घोषणा पत्रमा गहन प्रतिबद्धताको अपेक्षा गरिएको छ। निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्न खुल्ला दबाव दिँदै वक्तव्य समेत जारी गरिसकेका छन्। राजनैतिक परिवर्तन पटक पटक भए पनि आर्थिक रूपान्तरण अपेक्षित गतिमा अगाडि बढ़न नसकेको यथार्थले केही वर्ष यता चुनावी बहस फरक मोड़मा रहेको छ। देशको अर्थतन्त्र सुस्त अवस्थामा रहेको पृष्ठभूमिमा निजी क्षेत्रले राजनैतिक दलका घोषणा पत्रमा आर्थिक एजेण्डालाई केन्द्रमा राख्न आग्रह गरिरहेका छन्। उद्योग, रोजगारी, लगानी र सुशासन जस्ता विषयलाई साझा राष्ट्रिय एजेण्डा बनाउने मागसँगै आगामी सरकारको प्राथमिकता राजनैतिक स्थिरताका साथै आर्थिक रूपान्तरण हुनुपर्ने आवाज बलियो बनेको छ। रोजगारीदेखि उत्पादन वृद्धिसम्म उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, नेपाली कांग्रेसले अर्थतन्त्रको सबलीकरणसँग जोड़िएको यथार्थलाई दृष्टिगत गर्दै अर्थतन्त्रलाई गतिशील बनाउनु नै मुख्य एजेण्डा बनाउन लागेको छ भने नेपाल कम्युनिष्ट पार्टी एमाले उत्पादन र उत्पादकत्व वृद्धिमा बढ़ी जोड़ दिँदै युवा रोजगारी स्वरोजगारी प्रवर्धनका विषय बढ़ी प्राथमिकतामा राखेर घोषणा पत्र ल्याउन लागेको जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले आर्थिक एजेण्डामा केन्द्रित गर्दै उद्योग कारखाना खोल्ने, भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने कुरा घोषणा पत्रमा समेट्ने जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रम घोषणा पत्रमा समावेश गर्दैछ भने राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई एक दशकभित्र सम्मानजनक आय स्तर भएको एसियाली मुलुक बनाउने लक्ष्यका साथ घोषणा पत्र जारी गर्न लागेको जनाएको छ। रोजगारीदेखि उत्पादन वृद्धिसम्म उपशीर्षक दिँदै दलका चुनावी घोषणा पत्र, आर्थिक मुद्दामा गहन गृह कार्य शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। सधैंका यी चुनावी मुद्दा कहिले होलान् पूरा शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर रहेको छ। जब निर्वाचन आउँछ दल उम्मेद्वार आयोजना तोकेरै जोड़तोड़ले उठाउँछन् विकासको मूल फुटाउने नारा, तर चुनाव सकिएसँगै मुद्दा पनि सेलाउँछ। फेरि अर्को निर्वाचनमा त्यही मुद्दा बोकेर नेताहरू मतदाताको दैलोमा पुग्छन्। 2048 हरेक निर्वाचनमा यही चक्र चलिरहेको छ। नागरिकलाई उही आश्वासन दोहोर्याउँदै कैयौं नेता भने सांसद मन्त्रीदेखि प्रधानमन्त्रीसम्म बने। बैतडीको झुलाघाटमा महाकाली नदीमाथि झोलुङ्गे पुल छ, 149 वर्ष पुरानो। तत्कालीन ईस्ट इण्डिया कम्पनीले सन् 1877 निर्माण गरिदिएको यो पुलले बैतडीको पुरानो व्यापारिक केन्द्र झुलाघाटलाई भारत पिथौरागढ़को झुलाघाटसँग जोड़ेको छ। पैदल मात्र आउजाउ गर्न मिल्ने पुल जीर्ण हुँदै जाँदा पक्की पुल माग हुन थालेको वर्षौं भइसकेको छ तर सरकार र दलहरूले आश्वासन बाँड्न थालेको पनि त्यति नै बितिसक्यो होला। तर झोलुङ्गे पुल विस्थापित हुन सकेको छैन। झुलाघाटमा पक्की पुल बनाउने मुद्दा पञ्चायत बहुदल हुँदै गणतन्त्रसम्ममा जारी छ। बैतडीका स्थानीय नेतादेखि राष्ट्रिय राजनीतिमा निर्णायक मानिने प्रमुख दलका शीर्ष नेताहरूसम्मले यस्ता आश्वासन बाँडिरहे। यो मुद्दा समेत उठाएर लोकेन्द्र बहादुर चन्दले बैतडीमा पटक पटक चुनाव जित्नुभयो। पञ्चायतदेखि बहुदलसम्म चार पटक प्रधानमन्त्री नै बन्नुभयो। 2048 यता बैतडीकै केशव बहादुर चन्द, जयन्त बहादुर चन्ददेखि दामोदर भण्डारीसम्म पटक पटक मन्त्री बनिसक्नु भएको छ। चिया बगानका मजदूरलाई धनी पूर्जा दिने सधैँको चुनावी मुद्दा, दमक नगरपालिका नौ स्थित पूर्व राजा ज्ञानेन्द्र शाहको हिमालय महालक्ष्मी चिया बगानको जग्गामा सुकुम्बासीको रूपमा बसोबास गर्ने रंजित बोहराको चार पुस्ता त्यहाँ बस्यो। 2018 राजपरिवारले बगान स्थापना गर्नु अघि 2016 उहाँका हजुरबुवा हजुरआमा र उहाँका बुवा आमा मजदूरको रूपमा काम गर्न त्यहाँ पुग्नु भएको थियो। त्यसैता उहाँहरूले बगानमा काम गर्दै करिब डेढ बिघा जग्गा भोग चलन गर्नुभयो। हजुरबुवा हजुरआमा र बुवा आमाको पुस्ता त्यहाँ बित्यो। उहाँको पनि नाति पुस्ता त्यहाँ जन्मियो। तर 66 वर्षसम्म उहाँको परिवारले जग्गाको स्वामित्व पाउन सकेको छैन। विराटनगरमा रिङ रोड पनि सधैँको चुनावी नारा, दोहोरो भूस्वामित्वको समस्या, त्यसै गरी सिद्धिचरण लोकमार्गको नाराले धेरैलाई सांसद बनायो। सड़कमा धूलो र हिलो, हुलाकी सड़क र कमला पुल निर्माण चुनावका सदाबहार मुद्दा रहे। त्यसै गरी बुटवलमा खानेपानी र सुकुम्बासी समस्या चुनावी मुद्दामै सीमित रहे। चुनावी मुद्दा मात्र बन्छ पश्चिम सेती, ट्र्याकसम्म खुलेन सेती लोकमार्गको। चुनावी मुद्दा कञ्चनपुरको मजगाउँ विमानस्थल, दैजी औद्योगिक क्षेत्र निर्माणमा ढिलाई, महाकाली करिडोर अधुरै, पोखरेलीलाई सधैँ उही चुनावी सपना, बस पार्क र चक्रपथ, त्यसै गरी वीरगंज चिनी कारखाना सञ्चालनको बाचा अधुरै र नयाँ औद्योगिक करिडोर पनि चुनावी एजेण्डामै सीमित। सधैँका यी चुनावी मुद्दा कहिले होलान् पूरा? नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। भयमुक्त निर्वाचन सरकारको प्राथमिकता शीर्षकमा नागरिकले मुख्य समाचार छापेको छ। नागरिकले नै अग्रपृष्ठमा मतदाताको माग, नदी नियन्त्रणसँगै वन संरक्षण शीर्षकमा खबर छ। महोत्तरी क्षेत्र नम्बर एकमा चुनावी चहल पहल शुरू भएको छ। चुरे क्षेत्र ओगटेको सो क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका मुख्य माग बनेका छन्। जिल्लाका रातु, जंघा, मरहा, टुटेश्वर, ओक्सी, बढ़री, भप्सी र खयरमारा सहितका नदीको उद्गम स्थल चुरे भएकाले वर्षेनी बाढ़ीको चपेटामा सो क्षेत्रका बासिन्दा पर्दै आएका छन्। यसै गरी जिल्लामा नदीजन्य पदार्थको उत्खनन र वन सम्पदाको दोहन र बाढ़ीका कारण सो क्षेत्रका बासिन्दा आजित छन्। त्यसैले त्यहाँ नदी नियन्त्रण र वन सम्पदाको संरक्षण आम जनताको चासो बनेको छ। सो क्षेत्रको भंगाहा सात मेघरोलका बासिन्दा चुरे विज्ञ विजय कुमार सिंहले मुख्य दुःख नै चुरेका थुम्का र नदी उत्खनन तथा वन सम्पदाको अतिक्रमण भएको बताउनुभयो। मतदाताको माग, नदी नियन्त्रणसँगै वन संरक्षण नागरिकको अग्रपृष्ठको समाचार हो यो। पर्यटकको फर्जी उद्धार किन लुकाइयो? सात वर्षसम्म प्रतिवेदन शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका क्रममा पर्यटकलाई लेक लाग्दा, प्राकृतिक विपत्ति वा दुर्घटनामा पर्दा हेलिकप्टर मार्फत उद्धार सामान्य अभ्यास हो। तर केही व्यक्ति र संस्थाले पर्यटकलाई सामान्य समस्या देखिए पनि जबरजस्ती हेलिकप्टर मार्फत उद्धार गराउने, एउटै उडानका लागि पटक पटक बीमा दावी गर्ने, नक्कली कागजात तयार गरी बीमा कम्पनीबाट ठूलो रकम असुल्ने जस्ता घटना हुँदै आएका छन्। फर्जी उद्धार उडान गराउने बिरामीलाई सिधै अस्पताल पुर्याउने र लाखौं रूपियाँ बीमा दावी बढ़ाएर ठगी गर्ने घटना सार्वजनिक भएपछि तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीले हालका अर्थ सचिव घनश्याम उपाध्यायको नेतृत्वमा विशेष छानबिन कार्यदल गठन गर्नुभएको थियो। जेठ 2075 मन्त्री स्तरीयबाट गठित कार्यदललाई नक्कली उद्धार बीमा ठगी तथा संगठित रूपमा भइरहेको आर्थिक अनियमितता बारे सत्य तथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको थियो। कार्यदलले ट्राभल ट्रेकिङ रेस्क्यू कम्पनी, अस्पताल हेलिकप्टर कम्पनी र बीमा कम्पनी बीच मिलेमतो गरी अत्याधिक खर्च देखाई बीमा भुक्तानी लिने गरिएको आशंकालाई प्रमाण सहित पुष्टि गरेर प्रतिवेदन तयार पार्यो। उक्त प्रतिवेदनमाथि थप अनुसन्धान गर्न त्यति बेला गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पठाइएको थियो। केही वायुसेवा कम्पनीबाट तत्कालीन प्रधानमन्त्री मार्फत दबाव बढ़ेकाले अधिकारी पछिका कुनै पनि पर्यटन मन्त्री र गृहमन्त्रीले थप छानबिन अघि बढ़ाएनन्। फर्जी उद्धार उडानबारे उजुरी आइरहेपछि उक्त प्रतिवेदनमा टेकेर अनुसन्धान अघि बढ़ाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 11 माघमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पर्यटकको फर्जी उद्धार किन लुकाइयो, 7 वर्षसम्म प्रतिवेदन, कान्तिपुरको मुख्य खबर हो यो। उपकुलपति सहित 19 जना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। दाङको घोराई उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य उपकरण खरिदमा चर्को आर्थिक अनियमितता हुने गरेको पाइएको छ। यस्ता अनियमिततामा प्रतिष्ठानका उपकुलपति सहित उच्च प्रशासनिक नेतृत्वको प्रत्यक्ष संलग्नता हुने गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ। स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा 4 महिनाको अवधिमा आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारी, तत्कालीन रजिस्ट्रार लगायतका पदाधिकारीमाथि दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले हिजो तत्कालीन उपकुलपति भण्डारी सहित 19 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उपकुलपति सहित 19 जना विरूद्ध भ्रष्टाचार मुद्दा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइन निर्माण शीर्षकमा अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। कोहलपुर सुर्खेत दैलेख 132 केभी प्रसारण लाइन आयोजना अन्तर्गत कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइन खण्डको निर्माण कार्यले पूर्णता पाएको छ। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइन खण्डको निर्माण कार्य पूरा भएको प्रसारण लाइन आयोजनाले जनाएको छ। कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइन निर्माण अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। चाँदीमा तोकिएको मूल्यभन्दा 300 बढ़ी लिएर ठगी शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य निरन्तर उकालो लागेपछि यसको कालोबजारी शुरू भएको छ। चाँदी बिहिबार तोलामा 205 रूपियाँले बढ़ेर 7,505 रूपियाँमा कारोबार भएको छ। पछिल्ला केही महिनादेखि चाँदीको मूल्य निरन्तर बढ़ेसँगै बजारमा यसको मागमा पनि वृद्धि भएको छ। यस्तो बेला केही व्यवसायीहरूले बजारमा चाँदीको अभाव सिर्जना गराएर थप मूल्य असुल्ने गरेका छन्। चाँदीमा तोकिएको मूल्यभन्दा 300 बढ़ी लिएर ठगी कारोबारको अग्रपृष्ठको खबर हो यो। एकै दिन 20,500ले बढ़्यो सुन शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ। 20 बैंकले कमाए 30.5 अर्ब, 10 बैंकको नाफा घट्यो 10 को बढ्यो शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर बनाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले कुल 30.59 अर्ब रूपियाँ खुद नाफा आर्जन गरेका छन्। यो चालू आर्थिक वर्षको साउनदेखि पुछसम्म बैंकहरूले कमाएको नाफा हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो करिब 11.5% बढ़ी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकहरूको खुद नाफा 27.43 अर्ब रूपियाँ थियो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा 9 वटा बैंकको नाफा घटेको छ, 10 वटाको बढ़ेको छ भने एउटा बैंकको नाफा ऋणात्मक छ। यद्यपि औसतमा दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा 11.5% बढ़ेको देखिन्छ। 20 बैंकले कमाए 30.5 अर्ब, 10 बैंकको नाफा घट्यो 10 को बढ़्यो। कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जनता जगाएको शहादत शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। माघ 16 गते शहीद दिवस, पुरानो नेपाललाई नयाँ नेपालको मार्ग दिशा प्रदान गर्ने 4 शहीद धर्मभक्त माथेमा शुक्रराज शास्त्री, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठको योगदान स्मरण गर्ने दिन। शहीदहरूको सम्झनासँगै उनीहरूको अपेक्षाको कार्यान्वयन र योगदानको पुस्तान्तरण सही तरिकाले हुन नसकेकोमा नयाँ पुस्ताले मन अमिलो बनाएका छन्। पुराना पुस्ताले पुस्तान्तरणमा कन्जुस्याई गर्दा नयाँ र पुराना पुस्ताबीच दूरी बढ्दै गएको वरिष्ठ संस्कृतिविद तेजेश्वर बाबु गोङ्ग स्वीकार गर्नुहुन्छ। जनता जगाएको शहादत गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। सेनासँग 3,000 हतियार सापटी लिएर निर्वाचनमा खटिँदै प्रहरी शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। पर्याप्त स्रोत साधन नभएपछि नेपाल प्रहरी नेपाली सेनाको हतियार लिएर निर्वाचनमा खटिने भएको छ। नेपाल प्रहरीले करिब 3,000 साना हतियार पेस्तोल उपलब्ध गराइदिन गृह मन्त्रालय हुँदै नेपाली सेनालाई पत्राचार गरेको हो। हरेक मतदान स्थलमा साना हतियार सहित प्रहरी खटाउने एकीकृत सुरक्षा योजनामा उल्लेख छ। त्यस अनुसार पर्याप्त हतियार नभएपछि सेनासँग सापट लिन लागिएको गृह मन्त्रालयले जनाएको छ। सेनासँग 3,000 हतियार सापटी लिएर निर्वाचनमा खटिँदै प्रहरी नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। निर्वाचन प्रहरीको पोशाक खरिदमा 40 करोड़को घोटाला शीर्षक दिँदै राजधानीले मुख्य समाचार छापेको छ। प्रहरीको राशन भत्ता 10% बढ़्यो शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले नेपाल प्रहरीका कर्मचारीको राशन भत्ता बढ़ाउने निर्णय गरेको छ। अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीका कर्मचारीले राशन स्केल कम पाउँदै आएकोमा त्यसलाई समान बनाउँदै सरकारले प्रहरीले पाउने स्केल बढ़ाएको हो। जस अनुसार समग्रमा प्रहरीले पाउने राशन भत्ता करिब 10% बढ़ेको छ। प्रहरीको राशन भत्ता 10% बढ़्यो नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। चितवनको गहुँमा नयाँ रोग शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर छापेको छ। र आन्ध्र प्रदेशमा बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी शीर्षकमा कान्तिपुरले खबर बनाएको छ। अनलाइन लत र दुर्व्यवहारका विषयमा विश्वव्यापी रूपमा चिन्ता बढ़दै जाँदा भारतीय राज्य आन्ध्र प्रदेशले पनि बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको सरकारी अधिकारीले जनाएका छन्। आन्ध्र प्रदेशमा बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी कान्तिपुरले खबर बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।